بسم اللہ الرحمن الرحیم. عورت اور اسلام کے سلسلے میں آج کچھ مزید اصولوں کو ہم سمجھیں گے. ان اصولوں کو ہم ایک نام دے سکتے ہیں، شخصی حیثیت. کہ قوانین بعض اوقات ان جو ہم سات اصول پہلے پڑھ چکے ہیں، ان سات اصولوں کے بعد تین مزید چیزیں ہیں جو شخص سے متعلق ہوتی ہیں، ایک فرد سے متعلق ہوتی ہیں، انڈیویجول سے. اس کے پہلو سے بھی قوانین میں تبدیلی آتی ہے، افاقی اصول توڑے جاتے ہیں، ان کو تروڑ مروڑ کر رکھ دیا جاتا ہے شخصی حیثیت کی وجہ سے. شخصی حیثیت میں کئی چیزیں شامل ہیں، مثلا بایولوجیکل سٹرکچر. ہمارا تمام قوانین میں مرد و عورت کا فرق کیا جاتا ہے، یہ بایولوجیکل ریزن سے ہوتا ہے. مثلا رضاعت کا قانون، کہ بچے کو دودھ پلا کر پالنا ہے، یہ مرد سے اس کا تقاضا نہیں کیا جا سکتا، عورت سے کیا جائے گا. یہ وہ بایولوجیکل فرق ہے جس کے وجہ سے ایک شخص باپ بنتا ہے، ایک شخص ماں بنتی ہے. تو یہ تصور جو ہے کہ جتنے بھی پوری دنیا میں جتنے بھی قوانین بنتے ہیں، سب میں بایولوجیکل چیزوں کا خیال رکھا جاتا ہے. ایسا نہیں ہے کہ اس کا خیال نہ رکھا جائے. میں نے پہلے بھی مثال دی تھی اپنے پہلے سیشن میں کہ ہم پبلک مقامات پہ واش رومز بناتے ہیں، یہ ہماری بایولوجیکل نیڈ ہے، اس کا بنایا جانا لازم ہے. جس ادارے میں یہ نہیں ہوگا وہ بیوقوفوں کا ادارہ ہے، کہ وہاں اتنی بایولوجیکل ضرورت کا سامنا نہیں، پیش نظر نہیں رکھا گیا. تو بایولوجیکل چیزیں جو ہیں وہ بھی قوانین میں پیش نظر ہوتی ہیں، ذمہ داریاں ڈالتے ہوئے، تقسیم کار کرتے ہوئے، عدم حرج کا خیال رکھتے ہوئے، یا آفاقی مساوات کو چلاتے ہوئے، یا آفاقی عدل کو چلاتے ہوئے، ہمیں بایولوجیکل چیزوں کا خیال رکھنا پڑتا ہے تمام انسانوں کے. اور خواہ وہ بچپنا ہو، خواہ وہ بڑھاپا ہو، خواہ وہ مرد و عورت ہونا ہو، یہ بایولوجیکل ضرورتیں ہیں ہماری. ہمیں بھوک لگتی ہے، لنچ بریک رکھا جاتا ہے اداروں کے اندر. کیوں؟ کیونکہ ہمیں بھوک لگتی ہے. پانی کا انتظام کیا جاتا ہے کیونکہ ہمیں پیاس لگتی ہے. اور جدید زمانے میں بعض دفاتر ایسے بن گئے ہیں کہ وہاں سونے کا انتظام کیا جاتا ہے، کہ جس کا کام کرنے کو دل نہیں چاہ رہا وہ نیند آ رہی ہے تو جا کر نیند پوری کر لے، تاکہ وہ بعد میں پھر پوری طرح کام کر سکے. ان کے لیے وہاں کھانا ہر وقت پرووائڈ رہتا ہے کہ اگر بھوک کی وجہ سے کام نہیں ہو رہا تو وہ کام کر سکے. تو جدید تہذیب نے اس کو مزید اس چیز کا خیال رکھا ہے بعض جگہوں پر. تو جو بایولوجیکل نیڈز ہیں وہ فرد کی مختلف ہو سکتی ہیں، لیکن ایک یونیورسل نیڈز ہیں جس کو ہم نے جبلتوں کے قانون میں سمجھا تھا. تو شخصی طور پر چونکہ ہم یہاں دیکھ رہے ہیں، تو یہاں پھر جینڈر کا ایک فرق آ جاتا ہے. جینڈر اصل میں پیش نظر نہیں ہے، وہ بایولوجیکل نیڈز کی وجہ سے فرق پڑتا ہے. تو بایولوجیکل نیڈز جو ہیں وہ بہت اہمیت اختیار کر جاتی ہیں جب ہم قانون بنانے بیٹھتے ہیں. اس کے بعد اگلی چیز ہماری نفسیات ہے. نفسیات سے میری مراد یہ ہے کہ ہماری مینٹل کیپیبلٹیز جو ہیں وہ مختلف ہو جاتی ہیں. مثلا یہاں اب میں صرف جینڈر کے پہلو سے بات کروں گا، مرد و عورت کے پہلو سے، تاکہ یہ بات واضح ہو کہ میں کس، چونکہ ہمارا موضوع یہی ہے عورت اور اسلام، تو اس پہلو سے ایک بنیاد بھی بن جائے گی. دیکھیے، مردوں اور عورتوں کے جو ذہنی ساخت ہے وہ مختلف ہے. یہ سائنسی طور پر بات ثابت ہو چکی ہے کہ مردوں کا دماغ کا سائز عورتوں کے مقابلے میں کچھ فرق ہوتا ہے. یہ بات ثابت ہو چکی ہے کہ مرد ایک ہی وقت میں جو کام کر رہے ہوتے ہیں ذہن کا اتنا ہی حصہ استعمال کرتے ہیں جتنا وہ اس وقت کام کر رہے ہیں. مثلا میں اس وقت گفتگو کر رہا ہوں، تو گفتگو سے ریلیٹڈ جتنا سیکشن رکھا گیا ہے میں اسی کو استعمال کروں گا. کچھ معلومات والا سیکشن، کچھ لینگویج والا سیکشن، یہ دماغ کے دو حصے کام کر رہے ہوں گے. لیکن اگر میری جگہ کوئی خاتون بیٹھی ہوئی ہو تو ان دو حصوں کے علاوہ ایک جذبات کا حصہ بھی کام کر رہا ہوگا. وہ مثلا تجربات میں یہ چیز جاننے کی کوشش کی گئی کہ ایک ہی ادارے میں، ایک ہی ماحول میں، ایک ہی کام کرنے والے مرد و عورت حضرات کو ایک سکینر کے ذریعے سے دیکھا گیا. تو اب جائزہ یہ لیا گیا کہ عورتیں اور مرد جب کام کر رہے ہوتے ہیں تو کیا ان کا دماغ کا کون کون سا حصہ کام کر رہا ہے. تو مثلا دو اکاؤنٹنٹس بیٹھے ہوئے ہیں، ایک مرد ہے ایک عورت ہے. جیسے ہی انہوں نے کام شروع کیا ہے تو سکینر بتاتا ہے کہ کس دماغ کے کس حصے میں بلڈ فلو زیادہ ہو گیا ہے، آکسیجن زیادہ آ رہی ہے. یہ دو سکینر کام کرتے ہیں، بلڈ فلو کو اور آکسیجن کی مقدار کو وہاں ڈیٹیکٹ کرتے ہیں. تو دیکھا گیا کہ مردوں کا صرف میتھمیٹکس والا سیکشن، اکاؤنٹس بک کو جو ڈیل کر رہا ہے، بس وہی ایکٹیو ہوا ہے. عورتوں کے ہاں یہ دیکھا گیا کہ اکاؤنٹس والا سیکشن بھی بیدار ہے اور ایک جذبات والا سیکشن بھی بیدار ہے. تو औरत से इंटरव्यू किया गया कि जब आप ये काम कर रही थी तो उस वक्त आप क्या सोच रही थी। तो एक औरत ने कहा जी कि मेरी बेटी असल में सुबह लंच लेकर नहीं गई, तो मुझे बार बार काम करते हुए ख्याल आ रहा था कि वो बेचारी क्या करेगी, आज भूख से तड़पेगी, तकलीफ होगी उसको। दूसरी औरत ने बताया कि मेरा मियाँ सुबह नाराज़ होकर गया था, तो मैं सारा दिन यही सोच रही उसको मनाऊँ कैसे, वो कैसे ठीक होगा, क्या वो ज़्यादा नाराज़ तो नहीं हो गया, कोई छोड़ तो नहीं देगा मुझे। तो उसके जहन में मुसलसल ये सारे वक्त ख्याल आता रहा। मर्द से पूछा गया तो उसको कोई और ख्याल ही नहीं था, बस वो अपने अकाउंट्स पे लगा हुआ था। ये जो फ़र्क है ये बहुत बड़ा फ़र्क है। इसी तरह लैंग्वेज में देखिए, औरतें लैंग्वेज के लिए दोनों खाने इस्तेमाल करती हैं, जज्बात वाला खाना भी और लैंग्वेज वाला खाना भी, दोनों इस्तेमाल करती हैं। चुनाचे औरतों के बारे में ये देखा गया है कि वो ज़ुबान सीखने में मर्दों के मुकाबले में बहुत तेज़ है। एक औरत हो सकता है 20 ज़ुबानें सीख ले, एक मर्द हो सकता है कि कम ज़ुबानें सीखे। एज के बाद भी मर्द एक एज के बाद ज़ुबानें सीखने उनका प्रोसेस स्लो हो जाता है, औरतों के यहाँ ज़्यादा होता है। उनके यहाँ लैंग्वेज की लिटरेरी सेंस ज़्यादा होती है, मर्दों में कम होती है। उनके यहाँ शफकत, अपनाइत और एक आजकल नई टर्म बनी है इमोशनल इंटेलिजेंस, इसमें औरतें मर्दों से हज़ार गुना आगे हैं, मर्द इसमें नकम्मे रह गए हुए हैं, उनको बात चीज़ें समझ नहीं आती। इसी तरह ख़तरे को भांपना, बुरी निगाहों को भांपना, ये औरतों के अंदर ज़्यादा होता है मर्दों के मुकाबले में। हालांकि मर्द ख़तरे में लड़ ज़्यादा अच्छे तरीके से सकते हैं, लेकिन ख़तरा भांपने में ख़वातीन ज़्यादा तेज़ होती हैं। ये अब साइंटिफिक रियलिटीज़ हैं। इसका मतलब ये हुआ कि जब कोई कानून बनाया जाए, कोई हदायत तजवीज़ की जाए, तो फिर औरतों की और मर्दों की नफ्सियात का ख्याल रखना होगा, वगरना कानून चल नहीं सकेगा। औरतें उससे परेशान हो जाएंगी या मर्द उससे परेशान हो जाएंगे। तो जितनी भी हदायत डिवाइस की जाएंगी उसमें ये ख्याल रखा जाएगा। ये भी नफ्सियात भी अब उन अफाकी कानूनों को, अफाकी अखलाक को, फितरत को कर्टेल करेगी, पूरी तरह से नाफिस नहीं होने देगी। ये मुमकिन नहीं है कि हम नफ्सियात का ख्याल किए बगैर कवानीन बना दें। शख्सी हैसियत में तीसरी चीज़, पहले बायोलॉजी थी, फिर हमने नफ्सियात को देखा, अब हम एक और चीज़ देखने जा रहे हैं, वो सोसाइटी में उसकी पोजीशन है। हर आदमी कई पोजीशंस रखता है। दुनिया के तमाम इंसान जितने भी जी रहे हैं वो सारे के सारे औलाद तो हैं, ये एक पोजीशन है। लेकिन कुछ माँ बाप होंगे, कुछ बहन भाई भी होंगे, कुछ नहीं होंगे, कुछ की अभी शादी नहीं हुई, माँ बाप नहीं बने, कुछ के बहन भाई नहीं होंगे, कुछ ख़वातीन बीवी होंगी, कुछ नहीं होंगी, कुछ मर्द शोहर होंगे, कुछ नहीं होंगे, ये पोजीशंस हैं। इन पोजीशंस का भी ख्याल रखा जाता है कानून देते वक्त, ख़ा वो आपके मखसूस लोकल इलाकाई तसव्वुरात से फूटा हो, ख़ा वो यूनिवर्सल अखलाकियात से फूटा हो। हम ये नहीं कर सकते कि तमाम मर्दों को बाप की हैसियत से देखना शुरू करते हैं, नहीं देख सकते, क्योंकि उनकी शादी नहीं हुई जिनकी, उनको कैसे बाप की हैसियत से देखें, जिनकी औलाद नहीं हुई उनको बाप की हैसियत से कैसे देखें। तमाम औरतों को हम माँ की हैसियत से देखना नहीं कर सकते। तो मेरी आपकी जो पोजीशंस हैं सोसाइटी के अंदर, जो स्टेटस है सोशल स्टेटस, उसका ख्याल रखा। ये मैं तबकात की तरफ नहीं जा रहा, बल्कि जो बायोलॉजिकल जबिली चीज़ों से पैदा हो रहा है, जो लाजमी चीज़ है, तबकात बराबर भी कर दिए जाएँ, यानी हम चले जाएँ कम्युनिज्म में, तो वहाँ भी ये तसव्वुरात ख़त्म नहीं हो सकते। बल्कि मुझे कम्युनिज्म से बात याद आ गई कि बर्ज़नीफ जो रूस का सदर था, एक ज़माने में वो बीमार हो गया, वो सोफ़े पर बैठ कर ही सोता था, वो लेटता नहीं था। तो बीमार हो गया तो उसको उसने छुट्टी ली समरकंद और बुखारा की सैर के लिए। तो उसने अपनी वालदा से जब जाकर कहा कि मैं सैर पे जाना चाहता हूँ, मैंने छुट्टी ली है, तो उसकी वालदा ने पूछा कि तुम बड़े कम्युनिज्म के माहिर हो, एक्सपर्ट हो और हुकूमत चला रहे हो, तो क्या तुम्हारे मज़दूरों को भी ये फैसिलिटी हासिल है? तो मैं इस तबके की बात नहीं कर रहा हूँ, तबकात हम वो भी एक मजबूरी है, इसमें कोई शुबा नहीं है। जैसे हमने पिछले असूल जाना कि अल्लाह ताला ने मईशत को तकसीम कर रखा है, लेकिन हम फैसिलिटेट कर सकते हैं, मज़दूरों को भी कर सकते हैं, बड़ों को भी कर सकते हैं, वो एक अलग चीज़ है, लेकिन तबकात भी एक मजबूरी है। मज़दूरों ने मौजूद होना है, ऑफिसर्स ने मौजूद होना है, एलीट क्लास ने मौजूद होना है, मिडल क्लास ने भी मौजूद होना है। ये कोई भी तहजीब इससे بچ نہیں سکتی. تو یہ ہماری سوشل جو پوزیشنز ہیں, سٹیٹسز ہیں, ان کا لحاظ کرنا پڑتا ہے قانون کے اندر. تو یہ وہ آج تین مزید چیزیں تھیں جو تمام قوانین کے پیچھے, خواہ آپ بنائیں, خدا بنائے, کوئی قوم بنائے, کوئی تہذیب بنائے, اس کے اندر لاشعوری طور پر پیش نظر ہوتے ہیں. لاشعوری طور پر ایسا نہیں ہوتا کہ ہم بیٹھ کر شعور سے ایسا کر رہے ہوں, کبھی ایسا بھی ہوتا ہے, لیکن وہ پتہ نہیں کیا وجہ ہے کہ چونکہ انسان اپنے پورے وجود کے ساتھ سوچتا ہے تو اس لیے پھر یہ ساری چیزیں اس کے پیش نظر ہو جاتی ہیں, اور کوئی قانون غلط بھی بن جاتا ہے تو پھر اس کو ٹھیک کرنے کے لیے یہی چیزیں آتی ہیں. مثلا میں ایک مثال دیا کرتا ہوں کہ اسلام پر اعتراضات اسلام ہی کی وجہ سے ہوتے ہیں. مثلا پردے کے قانون کو کہیں گے کہ آزادی روک دی, آزادی خود فطرت ہے, اسلام کے اندر ہے, تو اسلام پر اعتراضات اسلام ہی کی بنیادوں پہ ہوں گے. عدل کی اوپر اعتراضات عدل ہی کی وجہ سے ہوں گے. تو یہ انسانوں کے اندر ایک عجیب چیز ہے کہ وہ اسی جگہ پہ کھڑے رہتے ہیں جہاں اسلام ان کو کھڑا رکھنا چاہتا ہے. جو اصولی آفاقی حقیقتیں ہیں وہیں رہتا ہے, کبھی فراموش ہو جاتا ہے اپنے مقاصد کے لیے, کبھی قوم کے مقاصد کے لیے وہ ان چیزوں کو توڑ دیتا ہے. لیکن بہرحال یہ تین مزید چیزیں تھیں آج کہ ہم شخصی جو ہماری حیثیت ہے اس میں ہماری بایولوجی, ہماری نفسیات اور ہمارا سوسائٹی میں پوزیشن کیا ہے, کس رشتے میں ہم کھڑے ہیں, کس تعلق میں ہم کھڑے ہیں, یہ بھی ان تمام افاقی اصولوں کو جو پیچھے ہم پڑھائے ہیں یا مخصوص علاقائی قدروں کو کرٹیل کرتے ہیں, روکتے ہیں, پابند کر دیتے ہیں. تو آج کے لیے اتنا ہی, انشاءاللہ اگلی نشست میں باقی باتیں کریں گے. وآخر دعوانا الحمدللہ.